माथि 25 को 31 देखि 40 पद फिलिप भाइले पढेर सुनाउनु हुन्छ।
तर जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र सबै पवित्र दूतहरू पनि उनको साथमा आउनेछन्, तब उनी आफ्नो महिमाको सिंहासनमा बस्नेछन्, अनि सबै जातिहरू उनका सामु भेला गरिनेछन्। अनि जसरी गोठालाले आफ्ना भेडा बाख्राहरूबाट अलग पार्दछ, त्यसरी नै उनले तिनीहरूलाई एउटालाई अर्कोदेखि अलग पार्नेछन्। अनि उनले भेडाहरू चाहिँ आफ्नो दाहिने हातपट्टि, तर बाख्राहरू चाहिँ देब्रे हातपट्टि राख्नेछन्। तब राजाले आफ्नो दाहिने हातपट्टि हुनेहरूलाई भन्नेछन्, मेरा पिताका धन्यजनहरू हो, आओ संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार पारिएको राज्यको अधिकारी हो, किनभने म भोकाएको थिएँ र तिमीहरूले मलाई खान दियो, म तिर्खाएको थिएँ र तिमीहरूले मलाई पिउन दियो, म बर्देशी थिएँ र तिमीहरूले मलाई भित्र लग्यो, म नाङ्गो थिएँ र तिमीहरूले मलाई वस्त्र पहिराइदियो, म बिरामी थिएँ र तिमीहरू मलाई भेट्न आयो, म झ्याल खानामा थिएँ र तिमीहरू मका आयो। तब यी धर्मीहरूले उहाँलाई यसो भन्ने जवाब दिनेछन्, हे प्रभु, हामीले तपाईँलाई कहिले भगाएका देख्यौँ र खुवाएनौँ वा तिर्खाएका देख्यौँ र पिउन दियौँ, हामीले तपाईँलाई कहिले परदेशी देख्यौँ र भित्र लग्यौँ वा नाङ्गो देख्यौँ र वस्त्र पहिरायौँ, अथवा हामीले तपाईँलाई कहिले बिरामी देख्यौँ अथवा झ्याल खानामा देख्यौँ र तपाईँ कहाँ आयौँ। अनि राजाले जवाब दिएर तिनीहरूलाई भन्नेछन्, म तिमीहरूलाई साँचो भन्दछु, मेरा यी भाइहरूमध्ये सानोभन्दा सानो एउटालाई तिमीहरूले जे जति गर्यो त्यो तिमीहरूले मलाई नै गर्यो। त्यसपछि उनले ती देब्रे हातपट्टि हुनेहरूलाई पनि भन्नेछन्, हे श्रापितहरू हो, मदेखि त्यस अनन्त आगोभित्र गइहाल, त्यो चाहिँ शैतान र त्यसका दूतहरूका निम्ति तयार पारिएको छ, किनभने म भोकाएको थिएँ तर तिमीहरूले मलाई खाना दिएनौ, म तिर्खाएको थिएँ तर तिमीहरूले मलाई पिउन दिएनौ, म परदेशी थिएँ तर तिमीहरूले मलाई भित्र लगेनौ, नाङ्गो थिएँ तर तिमीहरूले मलाई वस्त्र पहिराएनौ, बिरामी र झ्यालखानामा थिएँ तर तिमीहरू मलाई भेट्न आएनौ। तब तिनीहरूले पनि उनलाई यसो भन्दै जवाब दिन्छन्, हे प्रभु, हामीले तपाईँलाई कहिले भोकाएका वा तिर्खाएका वा परदेशी वा नाङ्गो वा बिरामी वा झ्यालखानामा देख्यौँ र तपाईँको सेवा गरेनौ। तब उनले यसो भन्दै तिनीहरूलाई जवाब दिनेछन्, म तिमीहरूलाई साँचो भन्दछु, यिनीहरूमध्ये सानोभन्दा सानो एउटालाई तिमीहरूले जे जति गरेनौ त्यो तिमीहरूले मलाई नै गरेन, अनि तिनीहरू अनन्त दण्डमा जानेछन् तर धर्मीहरू अनन्त जीवनमा बस्नेछन्।
यो खण्डमा चाहिँ मत्तीको सुसमाचारको विषय अन्तर्गत चाहिँ जो राजा हुनुहुन्छ उहाँ चाहिँ न्यायकर्ता हुनुहुन्छ भन्ने कुरा चाहिँ यहाँ प्रस्तुत गरिएको छ। न्यायकर्ता राजाले सबै जातिहरूलाई न्याय गर्नुहुनेछ भन्ने कुरा चाहिँ यहाँ बताइएको छ। अब यो खण्ड चाहिँ एकदमै गलत बुझिएको छ अधिकांश इसाई समाजहरूमा, अनि यो खण्ड चाहिँ गलत बुझिएको मात्र होइन गलत अर्थ्याइएको छ, अर्थ लगाइएको छ धेरै जसो बाइबल पढ्ने व्यक्तिहरूले। धेरै जसोले के भन्ठान्छन् भने यो खण्ड चाहिँ अन्तमा हुने ठुलो सेतो सिंहासनको न्याय होला भन्ठान्छन्। जुन ठुलो सेतो सिंहासनको न्यायमा चाहिँ अन्तिम न्याय गर्नु भएर न्यायकर्ता परमेश्वरको पुत्र येशू ख्रीष्टले चाहिँ दोस्रो मृत्युमा दोषीहरूलाई फ्याँक्नुहुन्छ भनेर लेखिएको छ, त्यो प्रकाश बीचमा हो। तर यो चाहिँ ठुलो सेतो सिंहासनको न्याय होइन। अनि यो यहाँ उल्लेख भएको न्याय चाहिँ ठुलो सेतो सिंहासनमा गरिने न्याय होइन भन्ने कुरा देखाउने हामी बुधाहरू हेर्नेछौँ। सबभन्दा पहिला चाहिँ यो न्याय कहिले हुनेछ भन्ने कुराको बुधा चाहिँ हामीले 31 पदमा हेर्नेछौँ। मत्ती 25 को 31 यहाँ लेखेको छ, तर जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछ र सबै पवित्र दूतहरू पनि उनको साथमा आउनेछन्, तब उनी आफ्नो महिमाको सिंहासनमा बस्नेछन्। त्यसैले जब भनेर समयलाई संकेत दिने त्यो शब्दबाट सुरु भएको छ। तर जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछ, अनि यो स्पष्ट नै यसले योभन्दा अगाडि मत्ती 24 अध्यायमा प्रभु येशूले आफ्नो दोस्रो आगमनको बारेमा भन्नुभएको भन्ने कुरा स्पष्टै छ वास्तवमा। एकचोटि हेर्नुहोस् त मत्ती 24:27 जब मानिसको पुत्र आफ्नो महिमा आउने छन् भन्ने कुरा चाहिँ उहाँको दोस्रो आगमनको कुरा गरेको, संसारको अन्तको कुरा गरेको होइन। मत्ती 24:27 किनभने जसरी बिजुली पूर्वबाट निस्केर पश्चिमसम्म चम्कन्छ, मानिसका पुत्रको आगमन पनि त्यसरी नै हुनेछ। अनि 30 अनि तब आकाशमा मानिसका पुत्रको चिन्ह देखा पर्नेछ, तब पृथ्वीका सबै कुलहरूले विलाप गर्नेछन्, अनि तिनीहरूले मानिसका पुत्रलाई बडो सामर्थ्य र महिमा सहित आकाशका बादलहरूमा आइरहेका देख्नेछन्। 31 अनि उनले आफ्ना दूतहरूलाई तुरहीको ठूलो आवाजको साथमा पठाउनेछन् र तिनीहरूले चारै दिशाबाट आकाशको एक छेउदेखि अर्को छेउसम्म उनका चुनिएकाहरूलाई जम्मा गर्नेछ। यी पदहरूले स्पष्ट के देखाइरहेछ भने मत्ती 25 अध्यायमा मानिसको पुत्र जब आफ्नो महिमामा आउनेछन् भनेर भनिएको घटना चाहिँ महासङ्कष्टको ठिक पछाडिको घटना हुनुपर्छ भन्ने कुरा। अनि किनभने मत्ती 24:21 नै त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ भनेको छ। अनि 29 चाहिँ ती दिनहरूको सङ्कष्टपछि भनिएको छ। अनि सङ्कष्टपछि चाहिँ मानिसको पुत्र चाहिँ बडो महिमासित उहाँ आउनुहुनेछ भनेको छ। त्यसैले यो जुन उहाँको महिमासित आउने आगमन चाहिँ कहिले हुने हो त्यो त यहाँ चित्रमा हामीले यहाँ सजिलोको लागि राखेका छौँ। 1000 राज्य सुरु हुनुभन्दा अगाडिको आगमन हो है। यहाँ आउनुभएको छ, आफ्नो महिमामा आउनुभएको छ, आफ्नो दूतहरू पठाउनु भएको छ, अनि जो चुनिएकाहरू इजरायलको कुरा गरेको जो जम्मा पारिनेछ 7 दशकमा बचेकाहरूलाई उनीहरू जम्मा पार्नेछन्, अनि त्यसपछि चाहिँ उहाँको 1000 राज्य सुरु हुनेछ है। त्यसैले यो आगमन चाहिँ 1000 राज्यभन्दा अगाडि हो। तर ठुलो सेतो सिंहासनको न्याय चाहिँ 1000 राज्य पछि हो। यहाँ चाहिँ ठुलो सेतो सिंहासनको न्याय यहाँ हुनेछ, अनि त्यस बिचमा चाहिँ 1000 अनि ठुलो सेतो सिंहासनको न्याय यो अन्तिम न्याय चाहिँ 1000 पछि हुनेछ भन्ने कुरा चाहिँ हामी पढ्नेछौँ प्रकाश बीच अध्यायमा पढ्दा। प्रकाश 20 अध्यायमा हामी कम्तीमा 6-6 पटक हजार वर्ष भन्ने चाहिँ वाक्यांश पाइन्छ। अनि उदाहरणको लागि 20 अध्यायको हामीले 6 पदमा यसो हेरौँ। यस पहिलो बौरी उठाइमा जसको भाग हुन्छ ऊ धन्य र पवित्र हो, यस्ताहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन, तर तिनीहरू परमेश्वरका र ख्रीष्टका पुजारीहरू हुनेछन् र उहाँसित हजार वर्षसम्म राज्य गर्नेछन्। त्यसैले उहाँको दोस्रो आगमनको बेलामा चाहिँ योभन्दा अगाडि जो मारिएका हुन्छन् विश्वासीहरू उनीहरूलाई उनीहरू बौरी उठ्छन् है, यो 7 वर्षमा मारेको विश्वासीहरू, अनि मण्डली युगको भन्दा अगाडिको विश्वासीहरू पनि त्यही बेला बौरी उठाइन्छन् है। अनि मण्डली त पहिला नै होइन यही बौरी उठिसकेको हुन्छ, 7 वर्ष अगाडि नै बाँचेकाहरू उठाइसकेका हुन्छन्। उनीहरू त प्रभु येशूसँगै आउँछन्, दुलहासँग दुलै आउनुहुन्छ, अनि जसको लागि तयार हुनुपर्ने इत्यादि भनेर चाहिँ कन्याको दृष्टान्तहरूले बताइरहेको छ। अब त्यसैले अनि जो जो यहाँ प्रभुसित महिमित शरीरमा अथवा हुनेछन् र बचेकाहरू पनि हुनेछन्, उनीहरू चाहिँ हजार वर्षसम्म प्रभुसँग राज्य गर्नेछन्। अनि त्यसपछि हामी पढ्यौँ भने 11 पदमा हेरौँ, हजार वर्ष बितेपछि जुन 7 पदमा पनि सत्य व्याख्याउँछ अनि त्यहाँ केही कुराहरू छन्। त्यसपछि 11 पदमा चाहिँ यहाँ लेखेको छ, अनि मैले एउटा ठुलो सेतो सिंहासन र त्यसमाथि बस्नुहुनेलाई देखे, जसको सामुन्नेबाट पृथ्वी र आकाश भागे अनि तिनीहरूका निम्ति कहीँ ठाउँ पाइएन। त्यसैले यहाँ स्पष्ट बताएको छ कि ठुलो सेतो सिंहासनको न्यायको बेलामा त आकाश पृथ्वीको अन्त भइसक्छ। त्यसैले यो हजार वर्ष राज्यपछि होइन यो ठुलो सेतो सिंहासनको न्याय बस्नु अगाडि चाहिँ अहिलेको यो संसार, यो पृथ्वी, सहरहरू, देशहरू, राष्ट्रहरू, यो आकाश होइन जुन प्रकारले अहिले छ त्यो सब हटाइएको हुन्छ। अनि यो कसरी हटेर जान्छ भन्ने कुरा चाहिँ होइन त्यो पछि हेरौँला अर्को बुधामा है। तर त्यसैले समय चाहिँ फरक फरक समय हो, मत्ती 25 लेखिएको संसारको सबै जातिहरूको न्याय गर्ने घटना र अन्तिम ठुलो सेतो सिंहासनको न्याय फरक हो, किनभने समय नै फरक छ, हजार वर्ष नै फरक छ, त्यसले एउटा त होइन है। दोस्रो कुरा अब जुन चाहिँ मत्ती 25 अध्यायमा उल्लेख भएको न्याय चाहिँ यही पृथ्वीमा हुन्छ है, किनभने जब प्रभु येशू दोस्रो आगमनमा आउनुहुन्छ नि महिमामा, यही पृथ्वीमा आउने हो, यही पृथ्वीमा आउने हो, किनभने त्यो चाहिँ दोस्रो आगमन को घडीमा उहाँ पृथ्वीमै आउने कुरा हो है। अनि तर यो ठुलो सेतो सिंहासनको इन्साफ चाहिँ पृथ्वीमा हुने होइन, जुन भर्खर हामीले 11 पदमा हेर्यो, पृथ्वी त हटाइसकिएको हुन्छ। केले हटाइसकेको हुन्छ? एकचोटि दोस्रो पत्रुस 3 अध्यायमा हेरौँ त, दोस्रो पत्रुस अनि प्रकाशमा चाहिँ आफ्नो औँला चाहिँ राखिसक्नुहोस् है, प्रकाशको के मैले भने दोस्रो पत्रुस 3 अध्याय अनि अनि 7 पदमा लेखिएको छ, जसरी नुहको समयमा पानीले जलप्रलयले त्यो बेलाको संसारलाई नष्ट पारेको थियो, 7 पदमा पढ्छौँ, तर त्यही वचनद्वारा अहिलेका आकाशहरू र पृथ्वी जोगाइएका छन्, न्यायको दिन र भक्तिहीन मानिसहरूका विनाशका लागि आगोको निम्ति साँचिएका हुन्। अनि 10 पद, तर प्रभुको दिन चाहिँ राति चोर आए चाहिँ आउनेछ, जसमा आकाशहरू ठूलो शब्द गरेर बिति जानेछन्, तत्वहरू प्रचण्ड तापले गर्दा पग्लनेछन् र पृथ्वी र त्यसमा भएका कामहरू जलेर शेष हुनेछन्। 12 पद, जुन दिन आकाशहरू आगो लागेर बिलाइनेछन् र तत्त्वहरू प्रचण्ड तापले गर्दा पग्लने छन्। त्यसपछि के त तेरो पद, तरै पनि हामी उहाँको प्रतिज्ञा अनुसार नयाँ आकाशहरू र नयाँ पृथ्वीको बाटो हेर्दछौँ जहाँ धार्मिकताले बास गर्दछ। त्यसैले वर्तमान संसार आकाश पृथ्वी हटाइन्छ यो हजार वर्षको अन्तमा, अनि त्यसपछि ठुलो सेतो सिंहासनको न्यायमा त्यहाँ न्याय गर्नुहुनेछ, अनि त्यसपछि चाहिँ नयाँ आकाश र नयाँ पृथ्वी बनाउनुहुनेछ परमेश्वरले, जहाँ जहिले पनि धार्मिकता हुनेछ। त्यसैले मत्ती 25 न्याय र ठुलो सेतो सिंहासनको न्याय एउटै होइन, किनभने ठाउँ पनि फरक पर्यो। मत्ती 25 न्याय चाहिँ पृथ्वीमै हुने हो, ठुलो सेतो सिंहासनको न्याय त आकाश पृथ्वी हटाएपछि हुने हो। तेस्रो कुरा, यो दुईटा न्याय भिन्न छन् किनभने न्याय गरिने व्यक्तिहरू पनि फरक छन्। मत्ती 25 फर्केर जाउँ त हामी, अब त्यहाँ कसको न्यायको कुरा गरिएको हो? मत्ती 25:32 पदमा स्पष्टै बताएको छ। मत्ती 25:32 म पढ्नेछु, अनि सबै जातिहरू भनेको छ, भनेको सबै राष्ट्रहरू, सबै भाषीहरू, सबै जातिहरू उनका सामु भेला गरिनेछन्। प्रभु येशु स्वर्गबाट ओर्लिनु भएको हुन्छ त्यो बेलामा, आफ्नो महिमामा स्वर्गदूत आएर जम्मा पार्नेछन् उहाँको चुनिएकाहरूलाई, अनि त्यहाँ चाहिँ अब अनि त्यो जम्मा पार्नेछन् चुनिएकाहरू भनेको चाहिँ त्यहाँ चाहिँ इजरायलको कुरा गरेको हो, किनभने हामी मण्डली त अगाडि नै गइसकेका हुन्छौँ। अनि त्यहाँ चाहिँ त्यसपछि सबै अरू गैर इजरायलीहरूलाई चाहिँ जातिहरू भनेको छ, हिब्रू शब्दमा गोइम भन्छ, अन्य जाति भनेर अनुवाद गरेछ कति ठाउँमा। यहुदी बाहेक सबैलाई जम्मा गरिनेछ, अनि उहाँको चुनिएकाहरू पनि अलग्गै हुन्छन् त्यहाँ। अनि त्यहाँ चाहिँ यस्तो प्रकारले न्याय गर्नुहुनेछ भने चाहिँ उहाँले कसरी, जसरी गोठालाले आफ्ना भेडालाई बाख्राहरूबाट अलग पार्दछ, त्यसरी नै उनले तिनीहरूलाई एउटालाई अर्कोदेखि अलग पार्नेछन्। त्यसैले सबै संसारका मानिसहरू जो चुनिएका यहुदीहरूमा पर्दैनन् उनीहरूलाई चाहिँ दुई भाग गरिन्छ, एक समूहलाई भेडाहरू भनेको छ, अर्को समूहलाई बाख्राहरू भनेको छ। अनि सन्दर्भबाट हामी बुझ्छौँ कि भेडाहरू भनेको चाहिँ अन्य जातिहरू मध्येको विश्वासीहरू, अनि बाख्राहरू भनेको चाहिँ अन्य जातिहरू मध्येको अविश्वासीहरू। यो चाहिँ मत्ती 25 प्रभु दोस्रो आगमन हुँदाखेरि अन्य जातिहरूको न्याय यसरी गर्नुहुन्छ भनेको छ। तर ठुलो सेतो सिंहासन जुन चाहिँ प्रकाश 20 अध्यायमा छ, अब आउँदा यहाँ राखेर एकचोटि फेरि प्रकाश 20 जानुहोस् त, त्यहाँ न्याय गरिनेहरू को हुन्? ठुलो सेतो सिंहासनको सामु न्याय गरिनेहरू प्रकाश 20:12 पदमा स्पष्ट बताएको छ। प्रकाश 20:12 पढ्छु, अनि मैले दुवै साना र ठुला मरेकाहरूलाई परमेश्वरका सामु उभिरहेका देखे। यिनीहरू चाहिँ मरेकाहरू भनेको छ, यिनीहरू सबै मुक्ति नपाएकाहरूको कुरा गरिएको हो। उनीहरू मात्र ठुलो सेतो सिंहासनमा चाहिँ प्रभुको सामु उभिनेछन्। त्यसैले अल्माउनुहोस् यसमा, मैले बेला बेला भन्ने गर्छु किनभने त्यो राम्रै ट्र्याक छ एउटा, तपाईँको जीवन यस्तो थियो भने ट्र्याक्स, त्यो खास मैले नराम्रो भन्न खोजेको होइन, राम्रै हो। तर त्यसमा चाहिँ न्याय चाहिँ को बारेमा बताउँदाखेरि चाहिँ बाइबलको शिक्षा चाहिँ अलि अलमल गराएको छ। त्यसमा चाहिँ विश्वासी पनि अविश्वासी पनि सँगै उभिएको देखाएको छ, जबकि बाइबलले चाहिँ कहिले पनि परमेश्वरले विश्वासीहरूलाई अविश्वासी सँगै राखेर न्याय गर्नुहुन्न भनेको छ। अनि त्यसैले विश्वासीहरूको न्याय यहाँ गरिँदैन, यहाँ खालि मरेकाहरू। अनि यहाँ हामी पढ्दै गयो भने के पाउँछ भने उनीहरू सबै जो ठुलो सेतो सिंहासनको न्यायमा पर्छन् उनीहरू सबै अग्निकुण्डमा जान्छन्। 15 अनि जसको नाम जीवनको पुस्तकमा लेखिएको पाएन त्यो आगोको झिलभित्र फ्याँक्यो। ठुलो सेतो सिंहासन र न्यायले सबैलाई, त्यो अविश्वासीहरू भएकोले उनीहरू आगोको झिलमा जान्छन्। त्यसैले अब हामी फर्केर आऊ, मत्ती 25 न्याय चाहिँ फरक रहेछ भनेर बुझौँ, त्यसो भए अन्तिम न्याय चाहिँ होइन रहेछ, यो चाहिँ कस्तो न्याय हो त? यो चाहिँ प्रभु येशु जो पहिलो आगमनमा इन्कार गरेर क्रुसमा टाँगिनु भएको परमेश्वरको नियुक्त मसीह राजा चाहिँ दोस्रो पटक आफ्नो महिमामा आउँदाखेरि उहाँ चाहिँ जुन महिमाको सिंहासनमा बस्नुहुन्छ त्यो ठुलो सेतो सिंहासनमा होइन, तर यो चाहिँ उहाँ राजाको रूपमा उहाँ चाहिँ स्थापित हुनुहुनेछ यरुशलेममा। अनि यो न्याय चाहिँ अब हामी अध्ययन गर्नेछौँ। यो मत्ती 25 अध्यायको न्याय चाहिँ ज्यादै भयानक छ वास्तवमा। अनि यो ठिक 1000 वर्षको राज्य सुरु हुनुभन्दा अगाडिको भागमा उहाँले गर्नुहुन्छ। सबभन्दा पहिला चाहिँ उहाँले के गर्नुभएको रहेछ भने राजा आउनु भएर उहाँले चाहिँ अलग अलग गर्नुहुँदो रहेछ, दाहिनेपट्टि देब्रेपट्टि। है उहाँले भन्छ तिमी दाहिनेपट्टि जा, तिमी देब्रेपट्टि आ, तिमी दायाँ अनि तिमी पनि दायाँ, तिमी चाहिँ देब्रे, तिमी पनि देब्रे, तिमी पनि देब्रे, तिमी दायाँ दायाँ, यसरी छुट्याउनु हुन्छ एकदम फटाफट सजिलो साथ। है जो जो भेडाहरू छन् है उनीहरू दायाँपट्टि, उनीहरू मुक्ति पाएकाहरू जो चाहिँ अन्य जातिहरूबाट हुन् उनीहरू, अनि बाख्राहरू यतापट्टि उनीहरू चाहिँ मुक्ति नपाएका अन्य जातिहरूबाट हुन्। परमेश्वर एउटा पनि गल्ती गर्नुहुन्न, दायाँ कि बायाँलाई बायाँ कि दायाँ पार्नुहुन्न, दायाँ यता उता पार्नुहुन्न। अब छ नि तपाईँ र म त हामीलाई अलिक गाह्रै हुन्छ यसो गर्न, अलिकति हामी असम्झोस् है। हामीले कोहीलाई देख्छौँ सायद विश्वास छ भन्छ, ए संसार फर्किन्छ भन्छ, अनि यो यो त होइन होला है। अनि हामीले चाहिँ वास्तवमा भन्न हामीलाई गाह्रो छ, तर परमेश्वरलाई केही पनि गाह्रो छैन। दोस्रो तिमोथी 2:9 लेखेको छ, तरै पनि परमेश्वरको जग दृढतापूर्वक खडा छ, प्रभुले उहाँका आफ्नाहरूलाई चिन्नुहुन्छ भने, प्रभुले उहाँका आफ्नाहरूलाई चिन्नुहुन्छ। यो न्यायकर्ता प्रभु येशू जो आउनुहुन्छ उहाँले एउटै पनि गल्ती गर्नुहुन्न। अब दायाँपट्टि राखिएका भेडाहरू ती अन्य जातिहरूबाट बचेकाहरू 34 उल्लेख छन् है, त्यहाँ एकचोटि पढौँ। त्यहाँ लेखेको छ, तब राजाले आफ्नो दाहिने हातपट्टि हुनेहरूलाई भन्नेछन्, मेरा पिताका धन्य जनहरू हो, आओ संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार पारिएको राज्यको अधिकारी हो। यो भेडाहरू यो अन्य जातिहरूबाट मुक्ति पाएकाहरू, जसले कहिले मुक्ति पाए भने यो 7 वर्षको सङ्कष्टकालको अवधिमा मुक्ति पाउनेहरू हो। किन त्योभन्दा अगाडि मुक्ति पाउनेहरू त मण्डलीको युगमा मण्डलीको ख्रिस्टको शरीरमा पर्छन्, उनीहरू त राप्चर भएर उहिले उहिले त होइन 7 वर्ष अगाडि उनीहरू स्वर्गै त्यहाँ हुन्छन् होइन, अनि यहाँ अहिले हुन्छ महिमित शरीरमा। तर यही सङ्कष्टकालमा यद्यपि थुप्रै 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 मान्छे मर्नेछन् संसारको आधा भाग जति, तैपनि युदीहरूमध्ये जसले के अरे युदी अन्य जातिहरूमध्ये जो मारिएन र जसले विश्वास गरे र बचिरहे यो अन्तिम घडीसम्म, उनीहरू चाहिँ त्यो भेडाहरू हुन्। अनि उनीहरूलाई चाहिँ भनिएको छ धन्य हो भनेर है, अनि अरू कुरा पनि छ अहिले हेर्नेछौँ। अब 41 चाहिँ बाख्राहरूलाई चाहिँ भनेको चाहिँ यो 7 वर्ष सङ्कष्टकालमा अन्य जातिहरू जसले विश्वास गर्ने मौका पाए पनि गर्दैनन् र शरीरमा पनि मर्या छैनन्, उनीहरू चाहिँ बाख्राहरू भए, उनीहरूलाई चाहिँ के भन्नुहुन्छ 41 हामी पढ्नेछौँ। त्यसपछि उनले ती देब्रे हातपट्टि हुनेहरूलाई पनि भन्नेछन्, हे श्रापितहरू हो, मदेखि त्यस अनन्त आगोभित्र जाइहाल जो चाहिँ शैतान र त्यसका दूतहरूका निम्ति तयार पारिएको छ। अब उनीहरू चाहिँ अनन्त आगोमा को लागमा डुबाइन्छन् सदा सर्वदाको लागि, जो चाहिँ सङ्कष्टकालमा कहिले विश्वास गरेनन्। अब यो तुलना गर्न हामीलाई लाभदायक छ, भेडाहरूलाई के भन्नुभयो प्रभुले राजाले र बाख्राहरूलाई के भन्नुभयो। सबभन्दा पहिला भेडाहरूलाई के भन्नुभयो, यहाँले उहाँले भन्नुहुन्छ है, मेरा पिताका धन्य जनहरू आओ भनेको छ। आओ यो चाहिँ एकदम स्वागत, यो निम्त के को लागि, उनीहरूको लागि तयार पारिएको सबै आशिष र आनन्दहरूको लागि। अब बाख्राहरूलाई के भन्नुहुन्छ, उनीहरूलाई के भन्नुहुन्छ, हे श्रापितहरू हो, मदेखि त्यस अनन्त आगोभित्र जाइहाल अथवा जाओ भन्नुहुन्छ उनीहरूलाई। एक समूहलाई विश्वासीहरूलाई आओ, अर्को समूह अविश्वासीहरूलाई चाहिँ जाओ है। त्यसपछि उनीहरू चाहिँ सबै असल कुराहरूबाट अलग हुने गरिकन है, परमेश्वरबाट अनन्तका लागि अलग हुने गरिकन सबै असल थोकहरूबाट वञ्चित हुने गरिकन उनीहरू चाहिँ जाओ भनेको छ। अनि विश्वास गर्ने ती अन्य जाति मध्येकाहरूलाई भेडाहरूलाई चाहिँ के भन्नुभएको छ, मेरा पिताका धन्य जनहरू भन्नुभएको छ। अर्थात् तिमीहरू चाहिँ आशिषको भागीदार हुनेहरू तिमीहरू हो, मेरो पिताको धन्य भनेको आशिषको भागीदार हुनेहरू। तर उता बाख्राहरूलाई चाहिँ भन्नुभएको छ, हे श्रापितहरू, ठ्याक्कै उल्टो छ, हे श्रापित, तिमीहरू चाहिँ अनन्त श्राप पनि पर्नेहरू हो। एकातिर फेरि ती विश्वास गर्ने अन्य जातिहरूलाई चाहिँ के भनेको छ भने, मेरा पिता त धन्य जनहरू हो, आओ संसारको उत्पत्तिदेखि तिमीहरूको निम्ति तयार पारिएको राज्यको अधिकारी हो। हजार वर्षको राज्य कुरा हुनेछ, राज्यको अधिकारी हो भनेको मतलब चाहिँ अब राजाहरूको राजासँगै बसेर तिमीहरूले चाहिँ सब आनन्द र आशिषहरू तिमीहरूले अनुभव गर्न पाउनेछ। कति राम्रो कुरा। तर उतातिर बाख्राहरूलाई उनीहरूलाई चाहिँ के भनेको छ, यस राबितहरू मदेखि त्यस अनन्त आगोभित्र जाइहाल। कहाँ रे, त्यस अनन्त आगोभित्र। विश्वासीहरू चाहिँ राज्यभित्र, विश्वास नगर्ने अन्य जातिहरू चाहिँ अनन्त आगोभित्र, एकदमै दण्डको डरलाग्दो ठाउँभित्र। अनि फेरि एउटा अझ तुलना गर्दाखेरि के पाउँछौ, विश्वासीहरू अन्य जातिहरू मध्येको विश्वासीहरूलाई के भनेको छ, मेरा पिताको धन्य जनहरू आओ। अब सुन्नुहोस् है, संसारको उत्पत्तिदेखि नै तिमीहरूका निम्ति तयार पारिएको राज्यको अधिकारी हो। अनि उता विश्वास नगर्ने अन्य जातिहरूलाई के भन्छ, हे श्रापितहरू मदेखि त्यस अनन्त आगोभित्र जाइहाल। सुन्नुहोस् अब, जो चाहिँ शैतान र त्यसका दूतहरूका निम्ति तयार पारिएको छ। दुईटै नै संसार के, दुईटै नै तयार पारिएको हुन्, तर एकदम एउटा ठुलो भिन्नता छ। यो अन्तिम जुन तुलना हामीले भर्खर हेऱ्यौँ, यसलाई चाहिँ हामीले विचार गर्नुपर्छ, त्यो एकदम महत्त्वपूर्ण छ। त्यो के भने, परमेश्वरले भेडाहरूको लागि त्यो राज्य चाहिँ संसारको उत्पत्तिदेखि नै तयार पार्नुभएको रहेछ, तर त्यो बाख्राको लागि त्यो अनन्त आगो चाहिँ तयार पार्नु भएको होइन रहेछ। त्यो अनन्त आगो त कसको लागि तयार पार्नु भएको रहेछ, शैतान र त्यसका दूतहरूको लागि। यही एउटै पदबाट पनि हामीले के जान्न सक्छौँ भने, एउटा क्याल्विन बाद भन्ने शिक्षा चाहिँ गलत हो। क्याल्विन बादले के सिकाउँछ भने, विश्वास नगर्नेहरूलाई परमेश्वरले नै अगाडिदेखि नै नरकको लागि चुन्नु भएको हो भन्छ। त्यो बाइबलले कहीँ पनि बताएछ, त्यो मान्छेको एउटा दिमागबाट निस्केको तर्क मात्र हो। किनभने यही बताएको छ कि यद्यपि त्यो धन्यको आशिषहरू राज्य चाहिँ परमेश्वरको पिताको धन्यको लागि संसारको उत्पत्तिदेखि नै तयार पारिएको भए तापनि, त्यो अनन्त आगो चाहिँ बाख्राको लागि नै भनेर तयार पारिएको थिएन, त्यो चाहिँ शैतान र उसको दूतहरूको लागि तयार पारिएको थियो। तर उनीहरूले अविश्वास गरेकोले जानु परेको, न त जानु पर्दैन। यो एकदम महत्त्वपूर्ण छ प्रियहरू, नरक मान्छेको लागि तयार पार्नु भएको होइन परमेश्वरले, तर उतातिर है जो जो चाहिँ राज्यमा अर्थात् परमेश्वरको त्यो राज्यमा प्रवेश गर्छन्, यसबाट अब हामीले बुझ्नुपर्छ, उनीहरूले केवल परमेश्वरलाई मात्र धन्यवाद दिन सक्छ, तर जो जो अनन्त आगोभित्र पस्छन् उनीहरूले आफैलाई मात्र दोष दिन सक्छन्। जब कसैले मुक्ति पाउँछ भने सबै श्रेय र धन्यवाद परमेश्वरलाई जान्छ, तर कसैले मुक्ति पाउँदैन ऊ नष्ट हुन्छ भने त्यो मान्छे आफैले सबै दोष भोग्नुपर्ने हुन्छ। एउटा मुक्ति पाएको व्यक्तिले चाहिँ धन्यवाद साथ के भन्छ भने, म यहाँ स्वर्गमा छु किन, किनभने परमेश्वर र उहाँको पुत्र प्रभु येशु ख्रीष्टको कारणले। तर एउटा नरक पुग्ने व्यक्तिले के भन्छ भने, म यहाँ छु अनि त्यो चाहिँ मेरै कारणले। त्यो नरक पुग्ने व्यक्तिले चाहिँ कहिले पनि परमेश्वरलाई दोष दिएर यसरी भन्न सक्दैन, म किन नष्ट हुनु पर्यो भने किनभने परमेश्वरले मलाई चुन्नु भएन, त्यो भन्न पाउने छैन। उसले के भन्न पाउने छैन भने, म यहाँ नरकमा आउनु पर्यो किनभने परमेश्वरले मलाई चाहिँ अगाडिबाट नै नरकको लागि ठहराउनु भएछ, अनि म जन्मिनुभन्दा अगाडि नै मलाई चाहिँ नरकको लागि चाहिँ उहाँले चुन्नु भएको रहेछ, त्यसैले म नरक आएँ. होइन है, जो जो नरकमा नष्ट हुन्छन्, दण्डित हुन्छन्, उनीहरूले चाहिँ परमेश्वर ले उनीहरूलाई इन्कार गर्नुभएकोले होइन, तर उनीहरूले परमेश्वरलाई इन्कार गरेकोले हो. यति महत्वपूर्ण चाहिँ हामी चाहिँ केही पद हेर्ने छौँ. मर्कुस 16:16 अनि यो क्याल्भिनवाद शिक्षा चाहिँ फैलिरहेछ प्रियहरू, त्यसैले म यसमा केही समय बिताउँदैछु. मर्कुस 16:16 यहाँ लेखेको छ, जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ उसले मुक्ति पाउनेछ. एउटा व्यक्तिले पहिला विश्वास गर्छ अनि त्यसपछि उसले बप्तिस्मा लिन्छ होइन, अनि मुक्ति पाएको त उसले बप्तिस्मा लिएको कारणले होइन, तर विश्वास गरेकोले हो. तर अब भनेको छ, जसले विश्वास गर्दैन त्यो दोषी ठरिनेछ. त्यसैले परमेश्वर को मुक्तिलाई नै अस्वीकार गरेकोले ऊ दोषी ठरेको हो. यहोन्ना 3:18 पनि, यहोन्ना 3:18 यहाँ पढ्छौ, जसले उहाँमाथि विश्वास गर्दछ ऊ दोषी ठरिँदैन, तर जसले विश्वास गर्दैन त्यो पहिले दोषी ठरिसकेको हुन्छ. किन? किनकि त्यसले परमेश्वरका एकमात्र जन्माएको पुत्रको नाममा विश्वास गरेको छैन. विश्वास नगरेकोले दण्डित हुनेछ. अनि यस्तै गरी यहोन्ना 16:9 यहोन्ना 16:9 प्रभु येशूले यहाँ यसरी सिकाउनु भयो, पवित्र आत्माले कायल पार्नुहुन्छ अथवा दोष देखाइदिनुहुन्छ भन्ने कुरा. के को विषयमा? नौपदमा पापको विषयमा. यस्तो पाप हो, मुख्य एउटा पाप छ जसले नरक पुर्याउँछ. यहाँ भनेछ, किनभने तिनीहरूले ममाथि विश्वास गर्दैन. अरू सब पाप पनि क्षमा हुन्थ्यो विश्वास गरेको भए, तर विश्वासले नगरेपछि उनीहरू चाहिँ अब नरकमा जानुपर्छ. अनि विशेष अझ यहोन्ना 5:40 पनि एकचोटि हेरौँ. प्रभु बचाउन चाहनुहुन्छ, प्रभुले अगाडिबाट नै होइन तिमीलाई चाहिँ बचाउन चाहन्न, अगाडि नै म चाहिँ संसारको उत्पत्तिभन्दा अगाडि नै तिमीलाई नरकको लागि चुन्छु भनेर कहिले भन्नुभएको छैन. यहोन्ना 5:40 छ, अनि तिमीहरू, प्रभुले भन्नुभयो, अनि तिमीहरू जीवन पाउनलाई मौका आउन इच्छुक छैन. प्रभुले नै भन्नुभयो तिमीहरू चाहिँ मौका आउन तिमीहरूले नचाहेका हौ. त्यसैले प्रियहरू यो स्पष्ट होस् कि जब एउटा व्यक्तिले मुक्ति पाउँछ त्यो मुक्तिको निम्ति त्यो मान्छेले अलिकति पनि योगदान दिँदैन. यो पुरै परमेश्वरको कार्य हो, कामबाट होइन, नत्र उसले घमण्ड गर्नेछ. FC 2:8 अर्कोतिर एउटा मान्छेले अविश्वास गर्छ भने परमेश्वरले त्यो अविश्वासमा अलिकति पनि योगदान दिनुहुन्न. त्यो चाहिँ मान्छेको काम हो, बुझ्नुभयो? म किन अविश्वासी भने परमेश्वरले गर्दा भन्न कसैले पनि पाउँदैन, मलाई नचुनेकोले भन्न पाउँदैन त्यो है. त्यसैले बचाउने काम पुरै परमेश्वरले गर्नुपर्ने हुन्छ अनि विश्वास गर्ने काम चाहिँ पुरै मान्छेले गर्नुपर्छ. बुझिदिनुहुन्छ? विश्वास गर्ने काम मान्छेको, बचाउने काम चाहिँ उहाँको. त्यसैले यी भेडाहरू जो चाहिँ अन्य जातिहरूबाट बचेकाहरू, मुक्ति पाएकाहरू एकातिर छन् र अर्कोतिर चाहिँ बाख्राहरू छन् जो चाहिँ अन्य जातिहरू मध्येबाट मुक्ति नपाएकाहरू. अनि अर्को एउटा समूह पनि छ, मत्ती 25:40 त्यो न्याय हुँदा त्यहाँ अर्को एउटा समूह पनि त्यहाँ छुट्टै छ. तपाईँले सोच्दै हुनुहुन्छ भने तपाईँले अनुमान लगाउनुहुन्छ यो समूह त कहाँ गयो भनिराखेँ भन्नुहुन्छ. किन एउटा समूह अन्य जाति मुक्ति नपाएको, अर्को चाहिँ अन्य जाति मुक्ति पाएको, को बाँकी छ? यहाँ 40 चाहिँ अब पढ्छौ, मत्ती 25:40 उनीहरूलाई चाहिँ भाइहरू भनिएको छ. भाइहरू म पढ्छु, अनि राजाले जवाफ दिएर तिनीहरूलाई भन्नेछन्, म तिमीहरूलाई साँचो भन्दछु, मेरा यी भाइहरू मध्ये सानो भन्दा सानो एउटालाई तिमीहरूले जे जति गर्यो त्यो तिमीहरूले मलाई नै गर्यो। त्यस्तै 45 पदमा तब उनले यसो भन्दै तिनीहरूलाई जवाब दिनेछ, म तिमीहरूलाई साँचो भन्दछु, यिनीहरू मध्ये सानोभन्दा सानो एउटालाई तिमीहरूले जे जति गरेनौ त्यो तिमीहरूले मलाई नै गरेनौ। यो भाइहरू भनेछ। अब यो खण्डलाई गलत अर्थ किन धेरैले लगाउँछन् भने, किनभने यो भाइहरू भनेको को हो भन्ने उनीहरूले चिन्न नसके, त्यसलाई ठिक अर्थ नलागेकन। अनि यो भाइहरू चाहिँ को हुन् भने, यो 7 वर्षको संकष्टकालमा मुक्ति पाएका यहुदीहरू हुन्, यहुदीहरू प्रभु येशूकै भाइहरू। अनि उनीहरूलाई चाहिँ यहाँ भाइहरू भनेको छ। अनि यो न्याय जुन यहाँ गर्नुहुन्छ प्रभुले, त्यो चाहिँ उहाँका भाइहरूलाई अन्य जातिहरूले कसरी व्यवहार गरे त्यसको आधारमा उनीहरूलाई तिमी बाख्रा भेडा भनेर छुट्याउनुहुन्छ। तिमीहरूले कसरी व्यवहार गरे मेरो भाइहरूलाई, सानोभन्दा सानोलाई, जे जति गर्यो मलाई नै गर्यो, जे जति गरेन मलाई नै गरेन भनेर भन्नुहुन्छ। अब यो बुझ्नलाई चाहिँ हामी केही कुराहरू सोच्नुपर्ने हुन्छ। एक चाहिँ पहिलो, यो महासङ्कष्टको समय, त्यो सङ्कष्टकालको 7 वर्षमै विशेष गरी महासङ्कष्ट समय चाहिँ कस्तो समय हो भने, एकदमै कडा न कडा सतावटको समय हो। कसको लागि? विशेष गरी चाहिँ यहुदीहरूको लागि, विश्वासी यहुदीहरूको लागि। त्यो बेला थुप्रै यहुदीहरूले विश्वास गर्छन् भनेछ। यहुदीहरूको 144,000 प्रचारकहरू हुन्छन् भनेछ। प्रकाशको 7 अध्यायमा पढ्नु भने हरेक कुलबाट 12,000 प्रचारक मात्र त्यतिजना हुन्छ, जसलाई चाहिँ त्यो बेलाको भयङ्कर एउटा शासक हुन्छ ख्रिस्ट विरोधी, उसले केही पनि गर्न सक्दैन। उनीहरू संसारभरि राज्यको सुसमाचार प्रचार गर्नेछन्, फेरि राजा आउँदैछन् भनेर। तर त्यहाँ थुप्रै अरू यहुदीहरू पनि हुन्छन् जसलाई भारी सतावट भइरहेको हुन्छ, जुन कुरा चाहिँ मत्ती 24 अब हामी पढ्नुपर्ने हुन्छ। मत्ती 24 एकदमै पछाडिपट्टि जाउँ। विशेष महासङ्कष्ट सुरु हुने बेलामा यस्तो लेखेको छ, मत्ती 24:15, यसकारण जब दानियल भविष्यवक्ताद्वारा भनिएको उजाड पार्ने घृणित वस्तुलाई तिमीहरूले पवित्र स्थानमा उभिएको देख्नेछौ, पढ्नेले बुझोस्, प्रभु येशूले यहाँ भन्दै हुनुहुन्छ, जब त्यो चिन्ह, त्यो अब एउटा विशेष घटना घट्छ, उहाँ एउटा अगमवक्ताको तरिकाको रूपमा भन्दै हुनुहुन्छ, तब चाहिँ एकदम ठुलो सङ्कष्ट सुरु हुनेछ। त्यसैले के गर्ने? आफ्नो ज्यान जगाउन भाग भन्नुहुन्छ प्रभु येशूले। अनि सबै यहुदीहरूलाई भन्दै हुनुहुन्छ, होइन 16 पद, तब यहुदियामा हुनेहरू पहाडहरूतिर भाग। कुनै अरू देशको कुरा गर्नुहुन्न उहाँले, यहुदिया, यहुदीहरूको बारेमा। 17, छानामा हुने चाहिँ आफ्नो घरबाट केही निकाल्नलाई तल नओर्लोस्, त्यहाँको घरहरू चाहिँ सम्म परेको होइन, त्यो यस्तो हाम्रो जस्तो ढल्केको छाना हुँदैन, त्यो हुँदैन त्यति बेलाको भनौँ। अनि एकदम छिटो हतार गरेर भाग भन्दैछ। 18 पद, न त खेतमा हुने आफ्ना लुगाहरू लिनलाई फर्केर आओस्। 19 पद, तर ती दिनहरूमा गर्भवती हुने र दुध खुवाउनेहरूलाई हाय गाह्रो हुनेछ, किन के त्यो सङ्कष्टको कारण। 20 पद, अनि तिमीहरूको भगाई चाहिँ जाडोको समयमा अथवा त्यसपछि के शब्द छ, विश्राम दिनमा नपरोस्। यो अन्य जातिहरूलाई के मतलब विश्राम दिन, होइन यहुदीहरूलाई भनेको, विश्राम दिनमा नपरोस् भनी प्रार्थना गर। किन? किनभने 21 पद, त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ जो पृथ्वीको सुरुदेखि अहिलेसम्म भएको थिएन, न त फेरि कहिले हुनेछ। अनि यो कुरालाई चाहिँ हामी प्रकाशको 12 अध्यायमा पनि पाउँछौँ। एकचोटि जाउँदा विशेष के कारण यहुदीहरूलाई यस्तो सङ्कष्ट आउने त्यो बेलामा, विगतमा त आएछन् बेला बखतमा, बेबिलोनीहरूको पालामा, सिरियनहरूको पालामा। यस्तरको पुस्तक पढ्दाखेरि चाहिँ आशुराजुको पालामा, अनि हाम्रै 50-60 वर्ष अगाडि हिटलरको शासनकालमा, दोस्रो महाविश्व युद्धमा। तर त्यसको तुलनामा चाहिँ यो चाहिँ ज्यादै अतुलनीय सतावट हुनेछन्। प्रकाश 12:13 चाहिँ अब पुरै साङ्केतिक भाषामा चाहिँ इजरायललाई एउटा स्त्रीको रूपमा प्रस्तुत गरेको छ। इजरायल चाहिँ स्त्री हो हामीले पढ्न लागेको। यहाँ अजिङ्गर भन्ने चाहिँ शैतानको कुरा गरे, यसको अर्थ सबै खुलाइएको छ। अनि विशेष शैतानले नै इजरायललाई चाहिँ नष्ट पार्न खोज्नेछ. किन? किनभने इजरायल नष्ट भयो भने प्रभु येशूको हजार वर्ष राज्य खोक्रो हुन्छ, झुटो हुन्छ, असम्भव हुन्छ. त्यसैले इजरायललाई पारो बनाएको छ 12:13 हेर्नुहोस् त. अनि जब झिङ्गरले शैतानले आफूलाई पृथ्वीमाथि फ्याँकिएको देख्यो त्यो महासङ्घर्षको बिचमा, के अरे 7 वर्षको बिचमा, तब त्यसले त्यस छोरो जन्माउने स्त्रीलाई, छोरो चाहिँ प्रभु येशूलाई ल्याउने स्त्री भनेको इजरायलबाट येशू आउनुभएको, लाई सतायो इजरायललाई. सो द अनि साँपको सामान्यबाट ऊ त्यस उजाड स्थितिभित्र आफ्नो ठाउँमा उडेर जान सकोस् भनेर त्यस स्त्रीलाई ठुलो चिलका 2 पखेटा दिए. यहाँ भाग्दैछ जुन प्रभु येशूले भएको भन्दैथ्यो, जहाँ एक समय समयहरू र आधा समयका निम्ति भनेको चाहिँ 3.5 वर्षको निम्ति उसको पालन पोषण हुनेछ. अर्थात् परमेश्वरले नै एकदम विशेष प्रकारले जोगाउनुहुनेछ इजरायललाई, चुनिएकाहरूलाई. 15 अनि उसलाई बाढीले बहाउन सकु भनेर त्यस साँपले आफ्नो मुखबाट त्यस स्त्रीको पछि पछि बाढी झैँ पानी बहायो. एउटा अचम्म प्रकारले नष्ट पार्न खोज्छ. 16 अनि पृथ्वीले त्यस स्त्रीलाई सहायता गर्यो अनि पृथ्वीले आफ्नो मुख खोलेर अजिङ्गरले आफ्नो मुखबाट बहाएको बाढी निलिदियो. 17 अनि त्यो अजिङ्गर त्यस स्त्रीसँग रिसायो अनि परमेश्वरका आज्ञाहरू पालन गर्ने र येशू ख्रीष्टको गवाही कायम राख्ने उसका बाँकी सन्तानसँग लडाईँ गर्न हिँड्यो. यसरी एकदमै युदी विरोधी समय हुनेछ त्यो बेलामा, पुरा सतावट युदीहरू पर्नेछन्. अनि त्यो बेलामा चाहिँ एउटा अन्य जाति मान्छे गएर एउटा यहुदीलाई, म तिमीलाई साथ दिनुपर्छ, मेरो घरमा लुक्न आऊ, होइन, मेरो घरमा चाहिँ यहाँ तल अलि लुक्ने ठाउँ छ, तिमी आऊ भनेर त्यो यहुदीलाई चाहिँ बचाउनु भनेको चाहिँ के हो? त्यो बेलाको सरकार अथवा ख्रिस्ट विरोधीकै शत्रु हुनु हो. जसरी दोस्रो महाविश्व युद्धमा चाहिँ नि जर्मनीमा हिटलर चाहिँ त्यहाँको शासक हुँदाखेरि 60 लाख यहुदी मारियो थोरै केही वर्षमा, है, 3 लाख वर्षमा 60 लाख यहुदी मारे थिए. तर अनि त्यो बेलामा चाहिँ यहुदीहरू चाहिँ अब उनीहरूको साथी नै छैन अनि उनीहरूलाई सहायता गर्ने चाहिँ केवल क्रिस्चियनहरू मात्र थिए, विश्वासीहरू मात्र. अनि त्यहाँ ज जसले सहायता गरे नि उनीहरू नै कतिजना जेलमा परे, कतिजना मारे. अब यसबाट के बुझ्न सक्छ भने त्यो बेलामा यहुदीलाई कसले मात्र सहायता गर्छ भने जसले राजालाई चिनेको छ, जसले चाहिँ आउनेवाला राजालाई चिनेको छ. अर्को व्यक्ति त किन यहुदीलाई सहायता गर्थ्यो? एउटा अन्य जातिले मलाई नै मार्छ को मतलब यो यहुदीलाई, होइन, मेरो ज्यान किन खतरामा राख्ने यसको लागि, होइन, किन एक कप पानी दिने, होइन, को हो र ऊ मेरो भनेर चाहिँ यो 7 वर्ष 3.5 वर्ष सङ्घर्षकालको समयमा चाहिँ अरू अन्य जातिहरूले यदि सहायता गर्यो भने त्यो चाहिँ पक्कै पनि विश्वासी नै हुनुपर्छ. त्यसैले उनीहरू चाहिँ भेडाहरू हुन् किनभने उनीहरूले चाहिँ भोकाउँदा खुवाए, जेलमा पर्दा आए, नाङ्गो हुँदा लुगा लगाइदिए, उनीहरूले सहायता गरे. यो चाहिँ के देखिन्छ भने उनीहरू साँचो विश्वासीको चिन्ह थियो. है, त्यसले जो अन्य जातिहरूले यो थुप्रो अन्य जातिहरूले पनि विश्वास गर्छन्, उनीहरू मण्डली युगमा त पढ्दैन अब, तर उनीहरू कति मारिन्छन् है, तर उनीहरूले मौका कतिले के गर्न लिन्छन् भने उनीहरूले चाहिँ बसेकाहरूले उनीहरूले सहायता गर्छन् युदीहरूलाई. किनकि उनीहरूसँग मात्र त्यस्तो साहस हुन्छ, आफ्नो ज्यान पनि उनीहरू दिन तयार हुन्छ, त्यस्तो भित्री बल हुन्छ. जस्तो कि एकचोटि हेर्नु न, मत्ती 10 हुन्छ कि यस्तै कुरा गरेको, मत्ती 10:40-42 पनि यस्तै कुरा गर्नुभएको छ प्रभुले यही बेलाको बारेमा. मत्ती 10:40 जसले तिमीहरूलाई ग्रहण गर्दछ है त्यसले मलाई ग्रहण गर्दछ, अनि जसले मलाई ग्रहण गर्दछ त्यसले मलाई पठाउनेलाई ग्रहण गर्दछ, जसले भविष्यवक्तालाई भविष्यवक्ताको नाममा ग्रहण गर्दछ त्यसले भविष्यवक्ताको इनाम पाउनेछ, अनि जसले धर्मी जनलाई धर्मी जनको नाममा ग्रहण गर्दछ त्यसले धर्मी जनको इनाम पाउनेछ, अनि जसले यो साराहरूमध्ये एउटालाई चेलाको नाममा एक कचौरा चिसो पानी मात्र भए पनि पिउन देला म तिमीहरूलाई साँचो भन्दछु त्यसले कुनै रीतिले आफ्नो इनाम गुमाउने छैन. राजा आफ्नो महिमामा आउँदाखेरि चाहिँ तिमी भेडा हो यता हो भन्छ. अनि कसरी प्रभु मैले के गर, तिमीले मेरो भाइलाई है तिमीले मलाई चाहिँ खुवायो, मैले कसरी खुवाएन तपाईँलाई, मेरो भाइलाई खुवाएन मलाई खुवाए जस्तै भन्नुहुन्छ प्रभुले. मत्ती 25:25 मूल विषय वास्तवमा यो हो. अनि अब यसबाट हामीले के सिक्ने त, हामीले केही कुराहरू चाहिँ अलमल हुनु हुँदैन बरु. त्यो के भन्यो, कसैले यी भाइहरू भन्नेलाई होइन भाइहरूलाई प्रेमिलो व्यवहार गर्नु नै मुक्ति पाउनलाई गर्नुपर्ने काम हो होइन, है त्यो स्पष्ट हो. भाइहरूलाई प्रेम गर्नु मुक्ति पाइने होइन, तर मुक्ति पाएको प्रमाण चाहिँ हो. भाइहरूलाई प्रेम गर्छन् ए मुक्ति पाएको. त्यसैले त्यसरी भाइहरूलाई प्रेम किन गरिन्छ, मुक्ति पाउनलाई होइन तर मुक्ति पाएकोले हो. त्यो काम यस्तो हो कि एउटा व्यक्तिले उद्धार पाउनलाई पाप क्षमा पाउनलाई स्वर्ग जानलाई गर्दैन तर ऊ मुक्ति पाएकोले गर्नेछ. यो ज्यादै महत्त्वपूर्ण कुरा के छ भने स्पष्ट हुनुपर्ने, कुनै मान्छेले पनि आफूले केही गरेकोले मुक्ति पाउने चाहिँ होइन. मुक्ति त केवल प्रभु येशु ख्रीष्ट र उहाँले क्रुसमा सम्पन्न गर्नुभएको त्यो उद्धारको कार्यको आधारमा मात्र मुक्ति पाइने हो. तर खानी जब एउटा व्यक्तिले साँच्चै नै मुक्ति पाएको हुन्छ उसले चाहिँ धेरै थोरै प्रमाण चाहिँ दिन्छ, मैले मुक्ति पाएको छु भन्ने कुरा प्रमाण चाहिँ भाइहरूलाई प्रेम गरेर उसले मुक्ति पाएको प्रमाण दिन्छ. किनभने उसले चाहिँ आफ्नो जीवनमा चाहिँ परमेश्वरलाई काम गर्ने दिन्छ. अनि त्यो चाहिँ फरक हुनसक्छ, कसैले बढी काम गर्ने दिन्छ परमेश्वरले उसको हृदयमा अनि त्यति नै बढी प्रमाण देखिन्छ. त्यसैले यो महत्त्वपूर्ण भएकोले पहिलो युहन्ना तीन अध्यायमा अझ एक दुईवटा पद हेरेर यसलाई स्पष्ट गर अझ बुझौँ. पहिलो युहन्ना तीनको 14 यहाँ लेखिएको छ, हामी जान्दछौँ हामी मृत्युबाट जीवनमा सरिसकेका छौँ. अरे कसरी जान्दछौ तिमी मृत्युबाट जीवनमा सरिसक्यो, तिमी चाहिँ अनन्त दण्ड जान सट्टामा अनन्त जीवन पाइसक्यो रे, कसरी जान्दछौ? यहाँ भनेछ यसरी, किनभने हामी भाइहरूलाई प्रेम गर्दछौँ. त्यसैले यहाँ यो ठिक क्रम बुझ्नुहोस् होइन. सुसमाचार यो होइन, सुन्नुहोस् है, सुसमाचार भनेको यो होइन भाइहरूलाई प्रेम गर्नुहोस् अनि तपाईँले मुक्ति पाउनुहुनेछ, त्यो सुसमाचार होइन. सुसमाचार यो हो, प्रभु येशु ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईँले मुक्ति पाउनुहुनेछ. अनि यदि साँच्चै नै मुक्ति पाउनु भएको छ भने त्यो व्यक्तिले आफ्नो भाइहरूलाई प्रेम गर्छ, त्यो चाहिँ प्रमाण हो, त्यो चाहिँ चिन्हहरू हो उसले साँचो जीवन पाएको छ. त्यसै गरी पहिलो एउटा 2:3-4 पनि हेर्नुहोस् त, पहिले हुना 2:3-4 यहाँ लेखिन्छ, अनि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ भने यसैबाट हामी उहाँलाई चिन्दा रहेछौँ भनी हामी थाहा पाउँछौँ. जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू चाहिँ पालन गर्दैन त्यो झुटो हो र त्यसमा सत्य छैन. फेरि बुझ्नुहोस् है, आज्ञाहरू पालन गर्नु चाहिँ मुक्ति पाउनलाई गरिनुपर्ने कुराहरू होइन. मुक्ति पाउनको लागि स्वर्ग चाहिँ आज्ञा पालन होइन. यदि भएको भए होइन, आज्ञा पालन गरेर मुक्ति पाउने भएको भए तपाईँ हामी कसैले पनि पाउँदैन थियो. सुसमाचार यो होइन, सुसमाचार चाहिँ ल परमेश्वरको आज्ञाहरू पालन गर्नुहोस् र मुक्ति पाउनुहोस्, त्यसलाई सुसमाचार प्रचार भनिँदैन है. हामी चाहिँ मुक्ति चाहिँ आज्ञा पालनले पाउने होइन. वास्तवमा हामीलाई त हामी आज्ञा पालन नगर्ने पापीहरू भएकोले हामीलाई मुक्ति दिनु परिरहेछ, झन् अनाज्ञाकारी पापीहरू भएकोले हामीलाई छुटकारा दिनु परिरहेछ. त्यसैले आज्ञा पालन चाहिँ मुक्तिको कारक होइन, मुक्तिको चाहिँ प्रतिफल हो. यसको मतलब आज्ञा पालन चाहिँ मुक्ति पाएको व्यक्तिले गर्दछ, मुक्ति पाउनलाई होइन, मुक्ति पाएको. त्यसैले मुक्ति पाएका व्यक्तिहरू कस्तो हुनुपर्छ, आज्ञाकारी हुनुपर्छ. यदि ऊ आज्ञाकारी छैन भने उसले मुक्ति पाए कि पाएन भन्ने प्रश्न उठाउनु चाहिँ जहाज कुरा होइन. यदि साँचै फेर्दैन भने सायद मर्या छ कि भन्नु जहाजै कुरा होइन. यदि बोल्दै बोल्दैन भने सायद ज्ञानै छैन कि यसको होइन भनेर प्रश्न सोध्नु जहाज कुरा. किनभने साँच्चै मुक्ति पाएछ भने ऊ सास फेर्छ, ऊ बोल्छ, उसले साँच्चै मुक्ति पाएछ भने उसले प्रार्थना साँच्चै नै गर्छ है. उसले साँच्चै नै प्रभुलाई प्रेम गर्छ, साँच्चै नै भाइहरूलाई प्रेम गर्छ होइन. त्यसैले साँचो त्यो बचाउने विश्वास चाहिँ असल असल कामहरूमा देखिनुपर्छ है. जसरी याकुब 2:14 देखेको हामी पाउँछौँ. याकुब 2:14 यहाँ लेखिएको छ, हे मेरा भाइहरू हो, मसँग विश्वास छ भने कुनै मानिसले भन्ला तर उसँग कामहरू चाहिँ छैनन् भने के फाइदा भएर, के विश्वासले उसलाई बचाउन सक्छ, भनेको मुखले मैले विश्वास गरेँ भन्दैमा उसले मुक्ति पाउने हो र यदि उसँग चाहिँ कामहरू छैन भने. त्यसैले एकदम महत्त्वपूर्ण कुरा के भने, अनि तपाईँले सोच्नुहोस् है, साँच्चै नै मैले मुक्ति पाएको छु भनेर जान्नु चाहिँ अति महत्त्वपूर्ण छ. फेरि तपाईँले जान्नुहुन्छ पहिलो कुरा त्यो मैले साँच्चै नै मुक्ति पाएको छु. अघि प्रेमजीले बाँड्नु मलाई धेरै बाइबल के पनि थाहा थिएन, तर मुक्ति पाएको छु भनेर त थाहा थियो नि. यो त परमेश्वरले प्रकट गर्ने कुरा हो नि, यो त पवित्र आत्माले उसलाई दिने निश्चयता हो नि. है रोमी 8 लेखेको छ, जतिजना परमेश्वर आत्माले डोर्याएका छन् उनीहरू परमेश्वरको सन्तान हुन्. अनि त्यसैले हामी चाहिँ अब्बा हे पिता भनेर चाहिँ उहाँलाई पुकार्दछौँ अनि उहाँले नै हामीलाई गवाही दिनुहुन्छ तिमीहरू परमेश्वरको सन्तान हो. सन्तान हो भने तिमीहरू हकवालाहरू पनि हो, ख्रिस्टसँगै हकवालाहरू. यदि उहाँसँग दुःख भोग्यो भने हामी उहाँसँगै राज्य पनि गर्नेछौँ, थाहा हुन्छ. त्यसैले पहिला साँच्चै नै तपाईँले थाहा गरेको हुनुपर्छ, नम्बर एक. नम्बर दुई चाहिँ तपाईँले आफ्नो जीवनद्वारा आफूले पाएको मुक्ति अब देखाउनु पनि पर्छ. त्यहाँभित्र छ भने त बाहिर देखिनुहोस्, यदि बाहिर देखिँदैन भने तपाईँको जीवनको बदलीबाट परिवर्तनबाट कुनै न कुनै सङ्केत त्यो देखिँदैन भने अरू कुन तरिकाले देखाउनुहुन्छ त? आफै सोच्नुहोस्, अरू तरिकै छैन. त्यसैले मत्ती 25 हामीलाई चाहिँ हामीलाई अन्त के अरे प्रभु यीशुको दोस्रो आगमन हुने अन्य जातिहरूको न्यायको विषयमा चाहिँ हामीले देख्यौँ र कुन आधारमा हुनेछ. अनि अलिकति समय लिउँ यो भाग. त्यो चाहिँ के भने अनन्त दण्ड भनेको छ यहाँ, अनि यो विषय अति महत्त्वपूर्ण छ. अनन्त दण्ड प्राय सबै झुटा शिक्षाहरूले यसलाई इन्कार गर्छन्, धेरै मानिसहरू मान्दैनन् अनन्त अनन्त दण्ड भन्ने कुरा. तर यहाँ हेर्नुहोस् त मत्ती 25:41 यहाँ प्रभुले भन्नुभयो, त्यस के अरे यहाँ यसरी भन्नुहुनेछ भनेछ, त्यसपछि उनले ती देब्रे हातपट्टि हुनेहरूलाई पनि भन्नेछन्, हे श्रापितहरू हो मदेखि त्यस कस्तो आगोभित्र जाइहाल, अनन्त आगोभित्र जाइहाल. अनि 46 पनि आँखा लगाउनुहोस् त त्यहाँ पढ्छौँ, अनि तिनीहरू कस्तो दण्डमा जानेछन्, अनन्त दण्डमा जानेछन् तर धर्मी र अन्य जीवनमा. अब यो दण्डको मुख्य दुईवटा पाटाहरू छ. पहिलो पाटा चाहिँ के भने यो दण्डमा के समावेश छ भने परमेश्वरबाट अलग हुनुपर्नेछ त्यो व्यक्ति जो यो दण्डमा पर्छ, किनभने यस्तो शब्दहरू प्रभुले प्रयोग गर्नुभएको छ, मदेखि जाइहाल अलग हो. अर्को चाहिँ तिनीहरू जानेछन् त्यसरी बयान गरेको छ 40 एउटा पाटा चाहिँ त्यो त्यसले अलग हुनुपर्ने. दोस्रो पाटा दोस्रो भाग यो दण्डको चाहिँ के भने परमेश्वरबाटकै उनीहरूले सजाय भोग्नेछन्, जुन सजायलाई चाहिँ अनन्त आगो र अनन्त दण्ड भन्ने शब्दहरूले बयान गरेको छ. अब अनन्त दण्ड हुँदैन भन्ने खालको त्यो इन्कार गर्ने व्यक्तिहरूलाई चाहिँ निकै ठुलो समस्या छ यदि उनीहरूले यो 46 उनीहरूले चाहिँ के अर्थ लाउने हो त. 46 यहाँ लेखेको छ, अनि तिनीहरू अनन्त दण्डमा जानेछन्. अब उनीहरूले के भन्नुपर्ने हुन्छ भने तर अनन्त भनेको अनन्त होइन नि, अन्त दण्ड भनेको त दण्ड होइन नि, अब त्यही भन्नुपर्ने हुन्छ यो इन्कार गर्नलाई. तर के गर्ने, अनन्त भनेको अनन्तै हो र दण्ड भनेको दण्ड नै हो, अरू त्यहाँ कुनै पनि यताउता छैन. त्यहाँ यो दुईटै शब्दको अर्थ जे हो त्यही, जे शब्द हो त्यही नै हो. अब उनीहरूले के भन्न खोज्छन् भने होइन क्या यस्तो, यो चाहिँ सेभेन्थ डे एडभेन्टिस्टहरूले भन्छ होइन, विश्राम दिन मण्डली भन्ने छ एउटा होइन, अनि उनीहरूले के भन्छ भने यस्तो हो वास्तवमा. अनि एकचोटि त्यस्तो व्यक्तिसँग बसमा यात्रा गर्दै थिएँ, अनि मैले यस्तो कुराहरू भन्दाखेरि होइन यस्तो, जब त्यो विश्वास नगर्ने व्यक्तिलाई चाहिँ नरकमा परमेश्वरले फ्याँक्नुहुन्छ है, ऊ चाहिँ नरकमा फ्याँक्दाखेरि आ गर्छ नि, अनि त्यसपछि बिलाएर जान्छ, अनि आगो चाहिँ सधैँ बलिरहन्छ, त्यसैले अनन्त पनि भयो दण्ड पनि भयो. शैतानको झुटहरू कल्सा कल्सा हुन्छ. उनीहरू भन्दछन् अस्तित्वहीन भएर जान्छ अरे एउटा यो दण्डमा पर्ने व्यक्ति है, त्यस्तो खालको विश्वास है. उनीहरूको मतलब चाहिँ अब उनीहरू हुँदै हुँदैनन्, अस्तित्वहीन हुन्छन्. तर 46 चाहिँ हामीले यो अस्तित्वहीन हुने भनेर व्याख्या गर्नै सक्दैनौँ, किनभने यदि एउटा प्राण बिलाएर जाने हो भने उसले अनन्त दण्ड पाउँदैन, ऊ सदाको लागि दण्डित हुँदैन। अनि अर्को कुरा, यो 46 पदमा चाहिँ यो अनन्त भन्ने शब्द दुईचोटि प्रयोग भएको छ। एकचोटि चाहिँ अनन्त दण्ड भनेको छ, अनि अर्को चाहिँ धर्मीहरू चाहिँ अनन्त जीवनमा पस्नेछन् भनेको छ। त्यसैले यो धर्मीहरू विश्वासीहरू पस्ने चाहिँ अनन्त जीवन चाहिँ सधैँको लागि हो भने, त्यसो भए यो दुष्टहरू अनन्त दण्डमा जानेछन् भनेको त्यो पनि उत्तिकै लामो समय हुनुपर्छ अनन्तको लागि। जीवन चाहिँ अनन्तको लागि हो भने दण्ड पनि अनन्तको लागि हुन्छ, किनभने दुईटै एउटै शब्द हो। त्यसैले अन्तमा यो कति महत्त्वपूर्ण रहेछ त प्रियहरू, हामी राजाको लागि तयार हुनु भनेको चाहिँ यो खालि यसो भविष्यवाणी अध्ययन गरौँ न भन्ने खालको होइन, यो त एकदम व्यक्तिगत कुरा हो। म तयार छु कि छैन, किनभने यहाँ सवाल चाहिँ केसको छ भने अनन्तको सवाल छ। तपाईँको अनन्त चाहिँ यसैमा भर पर्छ प्रिय, यो सानो कुरो होइन, यो यता जता लय पनि हुन्छ यसको अर्थ भन्ने होइन, यो सानो विषय होइन है। जुन व्यक्ति चाहिँ केवल यही जीवनको लागि जिउँछ नि, यही संसारको लागि, अनि उसले भविष्यको लागि केही पनि सोच्दैन नि, त्यो व्यक्ति चाहिँ थोरै दिनको लागि चाहिँ एकदम बुद्धिमान जस्तो देखिन्छ, तर ऊ सदा सर्वदा चाहिँ मूर्ख ठरिन्छ। त्यसैले हामी प्रार्थना गरौँ। आउनुहोस् धर्मेश्वर पिता, तपाईँ झुट बोल्नुहुन्न, तपाईँले जे भन्नुभएको छ एक एक नै पुरा हुनेछ। पहिलो आगमनमा एक एक पुरा भए, दोस्रो आगमनमा एक एक पुरा हुनेछ। र आज प्रभु स्वर्गराज्यको रहस्यको यो जुन समय मण्डली तपाईँले निर्माण गर्दै हुनुहुन्छ, जाति जातिबाट आफ्नो एउटा विशेष जाति हुनलाई मण्डलीलाई अलग गर्दै हुनुहुन्छ, आफ्नो दुलै हुनलाई, अनि हामीले भाग पाएको छ प्रभु। धन्यवाद छ यस्तो अनुग्रह हामीलाई दिएको छ जुन चाहिँ सम्मति छ। इजरायलले नपाएका प्रतिज्ञाहरू अथवा स्थान र ओहदा हामीले पाएका छौँ, हामी हाम्रो प्रभु येशूसँगै हामी बौरी उठेकाहरू, उहाँसँगै स्वर्गीय स्थानमा बसालिएकाहरू र उहाँसँगै राज्य गर्ने हकवालाहरू हामी हुनेछौँ भन्नुभएको छ। प्यारो परमेश्वर, प्रार्थना गर्दछौँ कि यो बाँकी समय राजाको अनुपस्थित हुने समयमा हामी चाहिँ सेवा गरिरहन र तपाईँ भला हुनुहुन्छ भन्ने जान्दै, तपाईँलाई झन् चिन्दै तपाईँको सेवा गर्न र कुनै पनि घडी हामीलाई लिन आउनुहुन्छ भनेर तयार भएर बत्ती बलिरहेको र कम्मर कसिएको रूपमा जीवन हामीलाई अझ सहायता गर्नुहोस्। तपाईँको आशिष होस् यहाँ सब तपाईँको जनहरूलाई, अनि काम गर्न शिविरहरूमा मुक्ति पाउनुभएको छैन भने धन्यवाद छ पिता। तपाईँको हातमा सुम्पन्छ आउने दिनहरू पनि, आजको सब अनुग्रहको लागि पनि धन्यवाद छ। फर्कनु पर्नेहरूलाई पनि तपाईँले सहायता गर्नुहोस्। यहाँ बस्नेहरूको बिचमा पनि मिठो सङ्गति, एकअर्काको उन्नति, तपाईँको महिमा, तपाईँलाई मनपर्ने सब बातचित, प्राथमिक आशिषहरू र उन्नतिहरूले भरपूर गरिदिनुहोस्। सबै परिश्रम गर्ने पकाउने व्यवस्था पनि सबमा पनि आनन्द साथ तपाईँको सेवा गर्न हामीलाई सहायता गर्नुहोस् पिता, प्रभु येशूको नाममा। अन्तिम भजनमा अगुवाई गर्नुहुन्छ कि हुन्छ। 9393 Amen।
धन्यवाद सबैलाई जय श्री।